This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा हजुर श्रोताहरू. सदाको आइतबार चाहिँ म फेरि पनि उपस्थित भइसकेको छु तपाईँको रेडियो सेटमा 9:30 बजे. 9:30 बजेदेखि 10:30 बजेसम्म आउने गर्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत. र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, हाम्रो प्रोग्राम अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au. हजुर श्रोताहरू, मैले तपाईँले कसरी भोइस अफ साङ्ग्रिला कसरी सुन्न सक्नुहुन्छ अनलाइन भन्ने कुरा त तपाईँलाई मैले लगइन साइट दिइसकेँ. श्रोताहरू, एकदमै चिसो छ अहिले अस्ट्रेलियामा, विन्टर छ. तर मोर ओभर विन्टरभन्दा पनि यहाँ चाहिँ अहिले बाहिरको स्थिति हेर्दाखेरि वर्षायाम जस्तो फिल भइरहेको हुन्छ. नेपालमा अहिले रोपाइँको वर्षायामको अथवा भनौँ न खेतीपातीको चटारो छ, तर सुन्नमा आएको छ, न्युजहरूमा पढ्नमा आएको छ, कतिपय ठाउँमा, नेपालका कतिपय ठाउँमा पानी नपरेर किसानहरूले समयमा आफ्नो अन्नबाली रोप्न पाएका छैनन्. तर भने अस्ट्रेलियामा पानी परेको परि छ, विशेष गरी साउथ अस्ट्रेलियामा र साउथ अस्ट्रेलिया वरिपरिका स्टेटहरूमा पानी परिरहेको छ. एकदमै चिसो छ. यो चिसो चिसो साँझमा म तपाईँहरूलाई न्यानो अभिवादनका साथमा आजको कार्यक्रम थालनी गर्न जाँदैछु. श्रोताहरू, सदा चाहिँ तपाईँहरूलाई थाहा नै छ, कार्यक्रमको सुरुमा म तपाईँहरूलाई देशमा अर्थात् नेपालमा भएका घटना, विभिन्न घटनाक्रमका बारेमा जानकारी गराउने गर्दछु. र त्यसपछि भने म तपाईँहरूलाई विभिन्न जानकारी, सूचना तथा गीत सङ्गीतले मनोरञ्जन गर्ने कोसिस गर्छु. र आज पनि सोही अनुरूप म तपाईँहरूलाई रोचक जानकारीका साथमा गीत सङ्गीतले मनोरञ्जन गर्नेछु. तर अहिलेलाई भने म कार्यक्रम थालनी गर्न चाहन्छु समाचारबाट. समाचारको सुरुमा, राष्ट्रपति रामवरण यादवले संविधान सभा नभए पनि संवैधानिक रिक्तता नआएको बताएका छन्. उनले संवैधानिक दायराभित्र रहेर राजनैतिक दलहरूबीच समन्वय गरी सङ्कट अन्त्य गर्ने उपाय खोजिरहेको बताए. मैले संवैधानिक दायराभित्र रहेर राजनैतिक दलहरूबीच समन्वय गर्ने र सङ्कटको समाधान खोज्ने प्रयास गरिरहेको छु. शान्ति र संविधानका लागि पत्रकार सरोकार समितिसँगको भेटमा राष्ट्रपतिले भने, संविधान सभाको विघटनपछि पनि संवैधानिक रिक्तता आएको छैन, खालि संविधान सभा नभएको मात्र हो. राष्ट्रपतिले जनआन्दोलन र संविधानको मर्म राजनीतिक सहमति भएको बताउँदै बजेट पनि सहमतिमै आउनुपर्ने बताए. संविधानको मर्म, जनआन्दोलनको भावना, राजनीतिक सहमतिका आधारमा मुलुक सञ्चालन गर्नु हो आगामी बजेटको सन्दर्भमा उनको भनाइ थियो. राजनीतिक सहमतिको अभावमा पूर्ण बजेट आउन नसक्ने प्रधानमन्त्रीलाई बताइदिएको छु. पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि आइतबार भैरवा पुगेका छन्, अर्थात् आज भैरवा पुगेका छन्. 5 दिने भ्रमणका लागि भैरवा गएका ज्ञानेन्द्रले नवलपरासी, कपिलवस्तु र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ. भैरवामा पूर्व राजाको भव्य स्वागत भएको छ. उनको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार बनाइएका छन्। गौतम बुद्ध विमानस्थलमा 100 शुभेच्छुक ज्ञानेन्द्रको स्वागतका लागि पुगेका थिए. संविधान सभा विघटनपछि पूर्व राजा ज्ञानेन्द्रको राजधानी बाहिरको यो पहिलो भ्रमण हो. एमाले अध्यक्ष झलनाथ खनालले काम चलाउ हैसियतमा रहेको सरकारले सहमति विपरीत पूर्ण बजेट ल्याउन नपाउने भन्दै राष्ट्रपतिको ध्यान आकर्षण गराएका छन्। राष्ट्रपतिसँगको भेटमा खनालले आफूहरू बजेटमा सहमति गर्न तयार रहेको समेत बताए. राष्ट्रपतिसँग सरकारले ल्याउन लागेको बजेटको बारेमा छलफल केन्द्रित भयो, सहमतिका साथ आउँछ भने ठिक छ, सहमति गर्न हामी तयार छौँ, तर सहमति अनुसार आएन भने संविधान बमोजिम होस् भन्ने मैले राष्ट्रपतिलाई भने। भेटपछि खनालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, सहमति विपरीत काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन र सक्दैन पनि। खनालले राष्ट्रपतिबाट पछिल्लो पटक राजनीति कसरी विकसित भइरहेको छ, सहमति प्रक्रिया अघि बढ्न सकेको छ कि छैन, तपाईँहरू के सोच्दै हुनुहुन्छ जस्ता जिज्ञासा आएको बताए। मैले अहिलेको राजनीतिक परिस्थितिका बारेमा बताएँ। खनालले भने, हामीले बजेटमा मात्रै नभएर समग्र राजनीतिक प्रक्रियामा नै सहमति चाहेका छौँ, त्यसका लागि बाबुरामजीले पहिला राजीनामा दिनुपर्छ भन्ने कुरा नै भयो। अहिलेको राजनीतिक र संवैधानिक सङ्कटको निकास दिने विषयमा भट्टराईले राजीनामा नदिएसम्म सहमति बन्न नसक्ने खनालको भनाइ थियो। राष्ट्रिय सहमतिको निर्माणका लागि राष्ट्रपतिले पनि भूमिका निर्वाह गर्न सक्ने व्यवस्था छ, संविधान अनुसार नै भूमिका निर्वाह गर्नुहोस् भन्ने हाम्रो आग्रह हो। उनले सरकारको आयु अधिकतम 2 महिना र न्यूनतम 2 हप्ता रहेको बताए। भट्टराईले सरकार छाडिदिन भने पनि छाड्नका लागि बाध्य हुने बताए। यसलाई फेरि सुन्नुहोला, भट्टराईले अर्थात् प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकार छाड्दिन भने पनि छाड्नका लागि बाध्य हुने बताए। सरकार छाड्दिन भन्ने हो भने निर्वाचन सम्भव छैन, त्यति बेला उनले सरकार छाड्न बाध्य हुनेछन्, एमाले अध्यक्ष झलनाथ खनालले भने। पार्टी कार्यालयको विषयमा एकीकृत माओवादी र नवगठित नेकपा माओवादीका कार्यकर्ताहरूबीच चितवनमा झडप भएको छ। आफ्नो पक्षको बोर्ड पार्टी कार्यालय कृष्णपुरमा राख्ने विषयमा 2 माओवादीबीच झडप भएको हो। वैद्य पक्षले राखेको बोर्ड हटाएर प्रचण्ड पक्ष कार्यकर्ताले बोर्ड लगाउन खोज्दा झडप सुरु भएको हो। चितवनको भरतपुर नगरपालिका वार्ड नम्बर 6 स्थित पार्टी कार्यालयमा नवगठित नेकपा माओवादीले कब्जा जमाएपछि एकीकृत माओवादीका कार्यकर्ताहरूले कार्यालय खाली गर्न अल्टिमेटम दिएका थिए। कार्यालय खाली नभएपछि दलबलसहित पुगेका एकीकृत माओवादीका कार्यकर्ताहरू र नेकपा माओवादीका कार्यकर्ताहरूबीच विवाद उत्पन्न भई झडप भएको हो। झडपमा दुवैतर्फका गरी 4 जना घाइते भएका छन्। झडपका क्रममा एकअर्कामाथि साङ्घातिक रूपमा जाई लागेका उनीहरूले लाठी समेत झडपमा प्रयोग गरेका थिए। दुवैतर्फ गरी 1 दर्जन बढी घाइते भएका छन्। त्रिभुवन विश्वविद्यालयको वार्षिक उत्सवमा सहभागी हुन किर्तिपुर पुग्नुभएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई विद्यार्थीहरूले कालो झण्डा देखाएका छन्। त्रिभुवन विश्वविद्यालयको वार्षिक उत्सवमा सहभागी हुन जाँदै गरेका प्रधानमन्त्रीलाई त्रिवी गेट अर्थात् त्रिभुवन विश्वविद्यालयको गेट परिसरमा विद्यार्थीले कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाउने 0.5 दर्जन विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। अब विद्यार्थीको विरोध प्रदर्शनको सङ्केत पाएपछि प्रहरीले त्रिवी गेट वरपर सुरक्षा व्यवस्थामा अत्यन्तै कडाइ गरेको थियो। त्यस क्षेत्र आसपासका पसलहरू पनि प्रहरीले बन्द गरेको थियो। यसअघि प्रधानमन्त्री भट्टराई ब्राजिल भ्रमणमा जाँदा र फर्किँदा पनि विद्यार्थीहरूले कालो झण्डा देखाएका थिए। मुख्य खाद्यबाली धान लगाउने समयमा मुलुकभर देखिएको रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको विद्यार्थी नेताहरूले बताएका छन्। काठमाडौँका विभिन्न सार्वजनिक स्थलमा धूम्रपान गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको दरबार मार्ग, कमलपोखरी, थापाथली, रत्नपार्क र वीर अस्पताल वरपरका क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने नियम उल्लङ्घन गरेका उनीहरूलाई 100 रुपियाँ जरिवाना गराई सचेत बनाएर छाडिएको प्रहरीले जनाएको छ। सार्वजनिक स्थलमा धूम्रपान नियन्त्रण गर्ने अभियान अन्तर्गत गएको बुधबारदेखि यस्तो कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ। पहिलो चरण अन्तर्गत 1 महिनासम्म 100 रुपियाँ जरिवाना गरिने र त्यसपछि मुद्दा समेत दायर गर्ने अभियान चलाइने प्रहरीले जनाएको छ। सरकारले गत वर्ष असारदेखि सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने ऐन लागू गरेको थियो, तर यसबीचमा ऐन कार्यान्वयनमा कुनै चासो दिइएको थिएन। तर स्वास्थ्य मन्त्रालयले एकाएक सार्वजनिक सञ्चार माध्यममा ऐन कार्यान्वयनको सूचना दिएर कारवाही सुरु गरेको हो। असार 15 अर्थात् राष्ट्रिय धान दिवस, विगतका वर्षहरूमा झैँ यस वर्ष पनि धान सुरक्षाको वरदान भन्ने नाराका साथ दिवस मनाइएको छ। मानु रोपेर मुरी फलाउने दिनका रूपमा लिने असार 15 दिनमा देशभर कृषि क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए। मानु रोपेर मुरी फलाउने महिना तर पर्याप्त पानी नपर्दा चिन्तित किसानलाई रासायनिक मलको अभावले थप पीडा दिएको छ। राष्ट्रिय धान दिवसमा पनि यस्तो वातावरणले रौनक थप्न सकेको छैन। दही चिउरा खाएर रोपाइमा रमाउनु पर्ने दिनमा पर्याप्त मनसुनी वर्षा र रासायनिक मल नहुँदा उनीहरूलाई पिरमाथि पिर थपिदिएको छ। अधिकांश किसानले अझै धान रोप्न पाएका छैनन्। लगाएका बालीहरू मकै मात्र होइन धान र कोदोको बिउ समेत डढ्न थालेको छ। जिल्ला जिल्लाबाट मल लिन काठमाडौँसम्म आउँदा पनि किसानले मल पाएका छैनन्। नेपालमा झन्डै 15 लाख हेक्टरमा धान खेती हुने गर्दछ। असार 15 का दिनमा दही चिउरा खाने पनि परम्परा छ। गर्मी र बाफिलो मौसममा दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलस्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फुर्तिलो हुने जनविश्वास रहेको छ। सरकारले 2061 साल मङ्सिर 29 गते हरेक वर्ष असार 15 गते धान दिवस मनाउने निर्णय गरेको थियो। नेपाल वायुसेवा निगमले आफ्नो स्थापनाको 54 वर्ष पुरा गरेको छ। 2015 साल असार 17 गते स्थापना भएको निगमले वार्षिक उत्सवको अवसरमा आज विविध कार्यक्रमको आयोजना गरेको छ। निगमले अहिले बोइङबाट हङकङ, क्वालालम्पुर, ब्याङ्कक, दुबई र दोहा गरी 5 गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। त्यस्तै आन्तरिकतर्फ ट्विनेटर विमानबाट 24 गन्तव्यमा उडान भर्दै आएको निगमका प्रवक्ता सरोज कसुजीले जानकारी दिनुभयो। स्थापनाको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि निगमले उल्लेख्य फड्को भने मार्न सकेको छैन। 10 वटा ट्विनेटर र 2 वटा पिलाटस पोर्टरबाट आन्तरिक तथा 3 एभ्रो र 4 बोइङबाट 22 गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको निगम अहिले 2 बोइङ र 2 ट्विनेटरमा सीमित भएको छ। डकोटा जहाजबाट सेवा थालेको निगमसँग 2045-46 सालसम्म 19 वटा जहाज थिए। निगमसँगै समान स्तरमा स्थापना भएको थाई एयरवेजले सेवा विस्तार गर्दै अहिले विभिन्न 35 मुलुकका 71 गन्तव्यमा 91 वटा इयरबस र बोइङ मार्फत उडान भर्दै आएको छ। बढ्दो राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण निगम दिनदिनै धराशायी बन्दै गएको छ। निगमले भने लाउडा र चेज प्रकरण जस्ता ठूला काण्डले निगमलाई नराम्ररी प्रभावित पारेको बताइएको छ। यद्यपि निगमले घाटामा नरहेको जनाएको छ। प्रवक्ता कसुजीले सञ्चित घाटा घटाउँदै लगेकाले फड्को मार्न नसकिएको बताउनुभयो। बाबुआमा बेपत्ता भएपछि बिचल्लीमा परेका सुर्खेत लगामका 3 बालबालिकाको उद्धार गरिएको छ। अलपत्र परेका ती बालबालिकाको जिम्मा काठमाडौँस्थित महिला तथा बालबालिका विकास मञ्चले लिएको हो। ऐलानी जग्गाबाट हुने उब्जनीले 3 महिनालाई समेत खान नपुग्ने लगाम इचलाका तिलकसिंह बडुवाल दम्पति जीविकोपार्जनका लागि भारत गएका थिए। तर 1.5 वर्षसम्म पनि उनीहरू नफर्किएपछि बालबालिका अलपत्र परेका थिए। 6 वर्षीय प्रकाश, 5 वर्षीय रोहित र 2 वर्षीय कल्पना भन्ने काजल बडुवाललाई उनीहरूका आफन्त मोहन बडुवाल र तारासिंह बडुवालले संस्था पदाधिकारीहरूलाई प्रहरी मुचुलका गाविसको सिफारिस र जन्म दर्तासहित जिम्मा लगाएका छन्। ती बालबालिका साँझ बिहानको गाँस जुटाउन आफन्तको घरको दैलो दैलो धाउँदै आएका थिए। उनीहरू अलपत्र परेको समाचार गत नौ गतेको कान्तिपुरमा प्रकाशित भएपछि संस्थाकी अध्यक्ष दुर्गा आचार्य र कोषाध्यक्ष शान्ता गुरुङले सुर्खेत वीरेन्द्रनगर आए बालबालिकाको उद्धार गरेका हुन्। नेपालको श्रोताहरू, अब समाचारको अन्त्यमा एउटा अन्तर्राष्ट्रिय समाचार। नेपालको धरातली यथार्थका जानकारका रूपमा दर्शाइने गरिएका वरिष्ठ भारतीय नेता प्रणब मुखर्जी भारतको नयाँ राष्ट्रपति चुनिने परिपक्व जस्तै छ। त्यसको औपचारिकताका लागि मतदानको पनि दिन जुलाई 19 कुर्नुपर्ने भए पनि मुखर्जीको पक्षमा पर्याप्त दलीय समर्थन हेर्दा उनी निर्वाचित हुने स्पष्ट चित्र अहिल्यै देख्न सकिन्छ। भारतको दुवै सदनका मनोनित बाहेकका संसद र राज्य विधानसभाका सदस्यहरू सहितको इलेक्ट्रोल कलेजबाट राष्ट्रपति चुनिन आवश्यक 50%भन्दा बढी मत मुखर्जीले पाउने प्रश्न छ। उनको दल काङ्ग्रेस नेतृत्वको सत्तारूढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स युपिएबाट तृणमूल कङ्ग्रेस रहे बाहेकका घटकले मुखर्जीको समर्थन गरेका छन्। विपक्षी गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स एनडिएबाट जनता दल युनाइटेड र शिवसेना जस्ता महत्त्वपूर्ण शक्ति पनि मुखर्जीका पक्षमा छन्। उत्तर प्रदेशका प्रमुख शक्तिहरू समाजवादी पार्टी र बहुजन पार्टी मात्रै होइन, वाम घटक मध्येका केहीले मुखर्जीलाई खुलेरै समर्थन दिएका छन्। हजुर श्रोताहरू, अहिले मैले भर्खरै तपाईँहरूलाई देशमा अर्थात् नेपाल र नेपाल बाहिर भएका घटनाक्रमहरूको बारेमा जानकारी गराएँ। श्रोताहरू, मैले सुरुमै भनेको थिएँ अस्ट्रेलियामा अर्थात् अथवा भनौँ साउथ अस्ट्रेलियामा पानी परेको परै छ, एकदमै जाडो छ। यसो हेर्दाखेरि वर्षायाम नै हो कि भन्ने जस्तो हामीलाई भान भइरहेको छ। तर नेपालमा जहाँ चाहिँ अहिले वर्षायाम हुनुपर्ने थियो, वर्षा हुनुपर्ने थियो र तर त्यहाँ पर्याप्त मात्रामा वर्षा भइरहेको छैन, तर पनि किसानहरू आफ्नो वर्षभरिको अन्नबाली रोप मानो खाएर मुरी उभाज्ने एउटा समय छ, जो समयमा लागिपरेका छन्। तैपनि पानीको समस्या छ, मलको समस्या छ, मैले तपाईँहरूलाई समाचारमा सुनाए पनि। र यसै सेरोफेरोमा रहेर म तपाईँहरूलाई एउटा बिल्कुलै नयाँ लोक दोहोरी गीत सुनाउँदैछु कार्यक्रममा। अब कार्यक्रमको अर्को उत्तरार्धमा म तपाईँहरूलाई गीतबाट स्वागत गर्दैछु। यो बिल्कुलै नयाँ लोक दोहोरी गीत रेडियो एडलेडको भोइस अफ साङ्ग्रिलामा म तपाईँहरूका लागि पहिलोपटक बजाउँदैछु। गैरी खेतमा हल छ। हजुर श्रोताहरू, भर्खरै मैले तपाईँलाई सुनाएँ गैरी खेतमा हल छ मायाको बिरुवा रोप कान्छा रोपेपछि फल्छ। एकदमै रमाइलो गीत थियो, रमाइलो लोकदोहोरी। आजभोलि नेपालमा मैले तपाईँहरूलाई अगाडि नै भनिसकेँ, नेपालमा यति बेला रोपाइँको सिजन छ, बर्खायामको सिजन छ। तपाईँ यदि तपाईँ त्यो एउटा बर्खायामको रोपाइँको वातावरण बिर्सिराख्नु भएको थियो भने अथवा मिस गरिराख्नु भएको थियो भने मैले यो गीतबाट तपाईँहरूलाई सम्झना दिलाउने कोसिस गरेँ। आशा छ तपाईँहरूलाई मन पऱ्यो होला श्रोताहरू। अहिले स्टुडियोको घडीमा 9:53 गएको छ र यति बेला बाहिरको वेदर अथवा टेम्परेचर 8.3 डिग्री सेन्टिग्रेड रहेको छ। एकदमै जाडो छ, चिसो छ, पानी पनि परिरहेको छ श्रोताहरू। र तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला र म तपाईँहरूको साथमा छु सञ्जय। करिब 10:30 म तपाईँहरूको साथमा रहनेछु। यदि तपाईँ भोइस अफ साङ्ग्रिला मार्फत आफ्ना शुभचिन्तक अथवा आफ्ना साथीभाइ, आफ्ना मित्रजन, आफन्तहरूलाई सन्देश अथवा चाहिँ शुभ कुनै पनि यदि बर्थडे अर्थात् जन्मदिनको शुभकामना, अरू कुनै शुभकामना अथवा कुनै जानकारी दिन चाहनुहुन्छ भने हामीलाई तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक म्यासेजमा तपाईँले म्यासेज लेखेर पठाउनुहोस्। म प्राप्त भए हुने बित्तिकै तपाईँहरूका शुभकामना अथवा तपाईँहरूले विस गर्नुभएका तपाईँका शुभेच्छुक अथवा तपाईँका मित्रजनहरू समक्ष म पुर्याउने कोसिस गर्नेछु। र श्रोताहरू, फेरि पनि म अर्को एउटा गीत सङ्गीतले तपाईँहरूलाई मनोरञ्जन गर्ने कोसिस गर्दैछु। अहिलेको लागि 1974 AD अर्थात् एड्रिन प्रधानको आवाजमा जननै जन्मभूमि च स्वर्गादपि गरिएसी। हजुर श्रोताहरू, तपाईँलाई मैले भर्खरै सुनाएँ 1974 AD ब्यान्डका वान अफ द ब्यान्ड मेम्बर एड्रिन प्रधानको आवाजमा जननी जन्मभूमि स्वर्गादपि गरिएसी एकदमै राष्ट्रिय भावनाले ओतप्रोत भएको यो गीत मैले तपाईँहरूलाई भर्खरै सुनाएँ श्रोताहरू, आशा छ तपाईँहरूलाई मन पर्यो होला। हजुर श्रोताहरू, अब म अलिकति यहाँ प्रसङ्ग बदल्न चाहन्छु। तपाईँ नेपालीहरूलाई फुटबल भनेपछि अति नै मनपर्ने खेल, मैले जहाँसम्म बुझेको, मैले जहाँसम्म जानेको कुरा छ, नेपालीहरूलाई फुटबल भनेपछि अति नै मनपर्छ र खेल्न पनि रुचाउँछन् र त्यत्तिकै हेर्न पनि रुचाउँछन् कि कसो श्रोताहरू, होइन त श्रोताहरू? म आज तपाईँहरू, मैले यो कुरा किन गरिरहेको छु, तपाईँले पक्कै पनि अनुमान गरिसक्नुभयो होला। युरोकप चलिरहेको छ, युरोकपको फाइनल आज राति भनौँ, अर्थात् अब आज त अहिले त आइतबार नै छ र भोलि आफ्टर 12 o'clock सोमबार हुन्छ, सोमबार बिहान 4 बजे तपाईँले युरोकप फाइनलको लाइभ टेलिकास्ट हेर्न पाउनुहुनेछ। त्यही विषयमा म तपाईँहरूलाई एउटा समीक्षात्मक रिपोर्ट सुनाउँदैछु यहाँनिर। मैले यो रिपोर्ट चाहिँ नागरिक न्युजमा छापिएको थियो, त्यहाँबाट सावार गरेको हुँ। पछिल्लो 4 वर्ष विश्व फुटबलमा एकछत्र राज गरिरहेको स्पेन विरुद्ध युरोपियन च्याम्पियनसिपको फाइनल खेल्न उत्रदा इटालीसँग गोल गर्न सक्षम टोली नहुनुको फाइदा हुनेछ। युरो 2012 स्पेनले विपक्षी विरुद्ध पासको वर्षा नै गरेको छ, इटाली ठिक त्यस विपरीत छ। सटिक हेड र कडा प्रहारबाट इटालीले गोल गरिरहेको छ। मारियो बालोटेलीले बिहेबार जर्मनी विरुद्ध गरेको 2 गोल त्यसैको उदाहरण थियो। सुरुवातदेखि नै जर्मनीमाथि आक्रमण गर्नु हाम्रो उद्देश्य थियो, इटालीका प्रशिक्षक सिजर प्रान्डेलीले भने। हामीसँग मिडफिल्डमा बल खेल्ने आँट छ, मैले सधैँ यो शैलीको वकालत गर्दै आएको छु किनभने यसका लागि हामीसँग पर्याप्त स्तरीय खेलाडी छन्। प्रतियोगिता अगाडि बढेसँगै स्पेनलाई भने खुला खेलमा गोल गर्न अप्ठ्यारो परिरहेको छ। स्पेनले पोर्चुगललाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पछ्याउन अगाडि गोलरहित बराबरी खेलेको थियो र प्रतियोगिताको उत्कृष्ट खेल भन्न लायक नजिक पनि थिएन त्यो खेल। फ्रान्सलाई क्वार्टर फाइनलमा 2-0 पछ्याउँदा टोलीले एउटा गोल पेनाल्टीमा गरेको थियो। क्रोएसियासँग समूह चरणको अन्तिम खेलमा जेसस नाभासले 88 मिनटमा गोल गरी स्पेनलाई विजयी बनाएका थिए। प्रतिद्वन्दीहरूले पछाडि बसेर रक्षात्मक खेल्दा गोल गर्न नसकेको स्पेनका प्रशिक्षक भिसेन्ट डेल बोस्कीले राम्रोसँग बुझेका छन्। उनले भने फुटबल 2 भाग हुन्छ, एउटा आक्रामक र अर्को रक्षात्मक। हामी रक्षात्मक क्षेत्रमा चुस्त देखियौँ। प्रतियोगिता अगाडि बढेसँगै राम्रो खेल्दै जाने परम्परालाई राष्ट्रिय इटालीले यसपटक पनि कायमै राख्यो। बार्सामा दावेदार जर्मनीमाथि 2-1 विजय हात पार्नु इटालीको अहिलेसम्मको उत्कृष्ट खेल थियो। इटालीको यो विजय अझ फराकिलो हुन सक्थ्यो, बालोटेलीले उत्कृष्ट लयमा छन्। मिडफिल्डर एन्ड्रे पिर्लोको असाधारण फर्म जारी छ, जुन उनले इटालीलाई 2006 विश्वकप जिताउँदा पनि देखाएका थिए। क्लाउडियो मार्चिसियोले पेनाल्टी बक्सभित्र 2 सजिला मौका गुमाएका थिए, त्यसमा 1 पनि सदुपयोग गरेको भए खेलको अन्ततिर इटालीले त्यो दबाव खेप्ने थिएन। निर्धारित र थप समयको खेल बराबरी खेलेपछि स्पेनले पोर्चुगल र इटालीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दाको मुख्य भिन्नता पनि यही नै थियो। सङ्गठित पोर्चुगल विरुद्ध युरोपियन च्याम्पियन स्पेन गोल गर्न आतुर देखिएको थिएन भने इटालीले रोय ह्याटसनको इङ्ल्यान्डसँग गोल गर्न नसक्नु आश्चर्य नै थियो। सो खेलमा इटालीले 3rd minute आक्रमक गरी आफ्नो उद्देश्य प्रष्ट्याएको थियो। ड्यानियल डी रोसीले 30 yard अर्थात् 30 yard टाढाबाट गरेको प्रहारलाई इङ्ल्यान्डका गोलरक्षक जोयो हार्टले शानदार बचाउ गर्दै सो खतरा टारेका थिए। त्यसपछि इटालीले लगातार अवसर गुमाइरह्यो। बालोटेली र रिकार्डो मोन्टोलिभोले गोल नजिकबाट निशाना पनि लगाउन सकेनन्। एन्टोनियो नोसेरेनियोको गोल अफसाइड भएर करार भयो भने एलेसान्द्रो डिमान्टीले बारमा प्रहार गरे। लगातार 3rd पटक मुख्य उपाधि नजिक पुगेको स्पेनको आफ्नै शैलीको खेल छ, तर त्यो प्रभावकारी हुन सकेको छैन। छोटो पास खेल्ने स्पेनको शैली मार्सिलोनाले बार्सिलोनाले बार्सिलोना क्लब स्तरमा खेल्दाको हो। बार्सिलोनाका जावी ह्यान्ड्रेज, आन्द्रेज इनेस्टा र सेस फाब्रिगासँग स्पेनिस मिडफिल्डका मुख्य आयोजनाकार हुन्। डच हस्ती क्राफ्टले एक समय यदि बल नियन्त्रण राखेर खेल्ने हो भने खेल्ने हो यसलाई रक्षा गर्नु पर्दैन किनभने त्यहाँ एउटा बल मात्र हुन्छ, उनको भनाइ निकै चर्चित छ। क्राफ्टको यो शैली र भनाइमा कुनै समस्या छैन, समस्या नै स्पेनको टोलीमा छ। उनीहरूको यो खेल्ने शैलीले बल मात्र उनीहरूको नियन्त्रणमा राखेको छ। बिरालो र कुकुरले एकअर्काको पुच्छर पछ्याए जस्तै उनीहरू गोलाकार शैलीमा बल खेलिरहन्छन् तर बल त्यही मात्र हुन्छ, कहीँ जाँदैन। अर्जेन्टिनी स्ट्राइकर लियोनली मेसी अचूक प्रहारमा गोल गर्छन् जसले बार्सिलोनालाई सफल बनाएको छ। स्पेनको टोलीमा त्यो भूमिकामा फर्नान्डो टोरेज छन् तर उनी आफ्नो लयमा छैनन्। जुन 10 समूह चरणको पहिलो खेलमा यी दुई टोली भिड्दा इटालीले पहिलो गोल गरेको हेर्ने हो भने स्पेनको पीडा अझ बल्झन सक्छ। फाब्रिगासले तुरुन्तै गोल फर्काएर स्पेनलाई बराबरीमा ल्याएका थिए। स्पेनलाई दोस्रो पटक भाग्यले साथ नदिन सक्छ। हजुर श्रोताहरू, नागरिक पत्रिकामा छापिएको युरोकप सेमी फाइनल र आज राति हुने फाइनल खेलका खेल समीक्षा यहाँहरूलाई मैले भर्खरै सुनाएँ। यदि तपाईँ पनि स्पेन र इटाली बिचको युरोकप फाइनल हेर्न चाहनुहुन्छ भने बिहान 4 एसपिएसमा लाइभ हेर्न सक्नुहुन्छ। स्मरण रहोस् श्रोताहरू, आज राति सोमबार बिहान 4 एसपिएसमा तपाईँहरूले इटली र स्पेनको युरोकप फाइनल लाइभ हेर्न सक्नुहुन्छ। हजुर श्रोताहरू, मैले भर्खरै तपाईँलाई अब यो युरोकपको बारेमा एउटा छोटो समीक्षा सुनाएँ यहाँहरूका लागि। पक्कै पनि यहाँहरूले मन पराउनु भयो होला भन्ने मलाई आशा लागेको छ। र श्रोताहरू, अब म फेरि अर्को एउटा गीततिर जाँदैछु, दीप श्रेष्ठको आवाजमा हुँ यात्री एउटा म। हजुर श्रोताहरू, यो गीत म अहिले तपाईँहरू यो चिसो चिसो रातमा न्यानो न्यानो घरभित्र बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूका लागि म यो गीत प्रस्तुत गर्न गइरहेको छु दीप श्रेष्ठको आवाजमा।
सहारा सारे आंसू को लेरा जिंदगी बीतो सहारा सारे आंसू को लेरा उजाड़ रहो जीवन ते सही दुख मारेरा मसामू कहिले किना हो किना मधुमास आए ना यात्री को सागर पौड़े रहे स्वप्न को संसारा इच्छा को सागर पौड़े रहे स्वप्न को संसारा आज या भोली छपूर्ण पड़ने
बाटो छ हजार हरेक पल नियाले हेर्ने तर बसन्त थाएन यात्री एउटा
Radio Adelaide 101.5 FM and live online.
हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो दीप श्रेष्ठको आवाजमा हुँ यात्री म एउटा, एकदमै मिठो गीत थियो श्रोताहरू, पक्कै पनि तपाईँहरूले मन पराउनु भयो होला भन्ने मलाई आशा छ। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जमा, र म तपाईँको साथमा छु सञ्जय। अनि तपाईँ यसलाई अनलाइन पनि सुन्न चाहनुहुन्छ अथवा भोइस अफ साङ्ग्रिला अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि, अथवा रेडियो एडलेड 101.5 मेगाहर्ज अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि तपाईँले लगन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au, हजुर radio.adelaide.edu.au, अनि त्यसपछि तपाईँले हाम्रो सम्पूर्ण रेडियो एडिलेडका सम्पूर्ण कार्यक्रम र भोइस अफ साङ्ग्रिला सम्पूर्ण कार्यक्रम तपाईँले लाइभ अनलाइन सुन्न सक्नुहुन्छ विश्वको कुनै पनि कुनाबाट। र श्रोताहरू, म तपाईँहरूलाई यो गीतभन्दा अगाडि युरोकपको बारेमा एउटा समीक्षा सुनाएको थिएँ। तपाईँ पनि हामीलाई फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ, तपाईँ कसलाई सपोर्ट गर्दै हुनुहुन्छ आज युरोकप फाइनलमा, इटली अथवा स्पेन? हजुर, तपाईँ हामीलाई मेसेज गर्नुहोस्। तपाईँहरू जसलाई सपोर्ट गर्नुहुन्छ उसको नाम लेखेर मलाई मेसेज गर्नुहोस्, म तपाईँहरूको नाम रेडियो मार्फत पढेर सुनाउनेछु। श्रोताहरू, रातिको 10:11 गएको छ स्टुडियोको घडीमा यतिखेर। म फेरि अर्को एउटा गीत सुनाउन जाँदैछु तपाईँहरूलाई श्रोताहरू। यो बिल्कुलै नयाँ चलचित्र, भुवन केसीको नयाँ चलचित्र जुन चाहिँ अस्ट्रेलिया टुरमा छ अहिले, र एडलेडमा पनि छिट्टै आउँदैछ श्रोताहरू। 11 जुलाई 11 तारिकमा एडलेडमा पनि यो फिल्म लाग्दैछ साथी म तिम्रो। यसै फिल्मबाट म एउटा गीत सुनाउन गइरहेको छु तपाईँहरूका लागि अहिलेलाई।
तिम्रो जय लाजको गहनाले सजिए के तिमी तिमी जे हौ तिमी जो हौ मेरो माया नै हौ
तिमीको हौ तिमी जो हौ मेरो दिवानै हौ
साथी म तिम्रो
इन्द्रिणी रंग भरिदियो
माया नै माया छरिदियो तिमी जे हौ तिमी जो हौ मेरो माया नै हौ
तिमीको हौ तिमी जो हौ मेरो देव नै हौ
साथी म तिम्रो
साथी म तिम्रो
साथी म तिम्रो
श्रोताहरू भर्खरै सुन्नुभयो तपाईँले चलचित्र साथी म तिम्रो फिल्मबाट टाइटल ट्र्याक एकदमै रमाइलो गीत थियो यो श्रोताहरू मैले तपाईँहरूलाई यो गीत सुनाउनुभन्दा अगाडि पनि भनेको थिएँ साथी म तिम्रो एडलेडमा पनि आउँदैछ एडलेडमा जुलाई 11 तारिकका दिन बुधबार साँझ 6:30 बजे मर्क्युरी सिनेमा मा लाग्दैछ भुवन केसी अर्थात् यो फिल्मका साथी म तिम्रोका नायक स्वयं आफै आउँदै हुनुहुन्छ फिल्म लिएर अथवा तपाईँहरू फिल्म हेर्न चाहनुहुन्छ भनेदेखि तपाईँ भुवन केसीसँगै बसेर उहाँको फिल्म हेर्न सक्नुहुन्छ 11 जुलाईमा साथी म तिम्रो श्रोताहरू यो त भयो साथी म तिम्रो फिल्मको कुरा र अब म श्रोताहरूलाई फेरि अर्को अलिकति फरक प्रसङ्गमा लाँदैछु श्रोताहरू तपाईँहरूलाई थाहै छ नेपालीहरू माफ गर्नुहोला श्रोताहरू अलिकति यहाँ टेक्निकल गडबडीका कारण 2-4 सेकेन्ड ग्याप हुन गएकोमा श्रोताहरू म भन्दै थिएँ तपाईँहरूलाई नेपालीहरू जागिरको सिलसिलामा अथवा कामको सिलसिलामा विदेशिने क्रम एकदमै बढिरहेको छ विगत केही वर्षदेखि यो क्रम एकदमै बढिरहेको छ संसारको कुनै पनि देशमा नेपालीहरू कामका लागि जाने गरेको पाइएको छ विशेष गरी मिडल इस्ट कन्ट्रीहरू जस्तै मलेसिया कतार दुबई साउदी अरब यस्ता देशहरूमा र यसबाहेक पनि अन्य युरोपियन अन्य मुलुकहरूमा पनि नेपालीहरूको कामका लागि जाने क्रम बढ्दो छ यसै अन्तर्गतमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले जारी गरेको एउटा प्रेस विज्ञप्ति अर्थात् जारी गरेको एउटा समीक्षा छ म यहाँहरूलाई यो सुनाउन चाहन्छु अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले केही समय अघि जारी गरेको प्रतिवेदन अनुसार विश्वमा 2,10,00,000 श्रमिकलाई जबरजस्ती काममा लगाइएको छ 21 मिलियन कामदारलाई परिबन्धमा पारेर जबरजस्ती श्रममा लगाइएको छ 2012 आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ सबैभन्दा बढी एसिया प्रान्तमा 56% यस्ता कामदार छन् अन्तर्राष्ट्रिय श्रम सङ्गठनले 90% कामदारलाई निजी क्षेत्रका कम्पनी व्यक्ति र ठुला व्यापारिक केन्द्रले जबरजस्ती काममा लगाएको बताएको छ इच्छा वा मन्जुरी बेगर गैरकानुनी रूपमा काममा लगाउनुलाई जबरजस्ती श्रम भनिन्छ मुख्यत दास बनाउनु मानव बेचबिखन बधुवा श्रम आदिलाई जबरजस्ती श्रमका क्षेत्र मानिन्छन् कृषि घरेलु कामदार निर्माण उत्पादन कार्यमा कार्यरत कामदार पीडित भएको प्रतिवेदनमा उल्लेख छ नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले आन्तरिक श्रम बजारभन्दा विदेशमा कार्यरत नेपाली जबरजस्ती श्रम गर्न बाध्य भएको बताइएको छ हालै मात्र पनि एमनेस्टी इन्टरनेसनलले झुटा बाचाहरू नेपाली आप्रवासी श्रमिकहरूको शोषण र जबरजस्ती श्रममा फँसेको भन्दै सरकारको गम्भीर ध्यान आकर्षण गराएको थियो हाम्रा अधिकांश कामदार विदेशमा हिँडुल गर्नबाट वञ्चित हुनु परेको छ। जीफन्डका सचिव रमेश बडालले भने उनीहरूको राहदानी खोसिएको हुन्छ, घर आउन रोक लगाइएको छ, रोजगारीको नयाँ अवसर लिन पाउन सकेका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत तौरबाट जाने कामदार र श्रम स्वीकृति नै नलिई जाने कामदार यसको बढी जोखिममा हुन्छन्। कतिपय कामदार अनजानमा बढी आर्थिक लाभको लालसाले समेत गैरकानुनी बन्न पुग्दा जबरजस्ती श्रमको जोखिममा पर्ने गरेका छन्। खाडीमा घरेलु कामदारको रूपमा कार्यरत महिला बढी शोषणमा छन्। आईएलओको प्रतिवेदन अनुसार 22% कामदार यौन शोषणमा परेको जनाइएको छ। वैदेशिक रोजगारको क्षेत्रमा जबरजस्ती श्रमको अवस्था आउन नदिन आफूहरूले महत्त्वपूर्ण पहल थालेको विभागका महानिर्देशक पूर्णचन्द्र घट्टराईले बताए। कामदारलाई तोकिएको काम कम्पनी करार र सुविधा अनुसार मात्र वैदेशिक रोजगारमा जान श्रम स्वीकृति प्रदान गरिएको छ। उनले भने उनका अनुसार काम फरक परेमा तत्काल उद्धार गराउने र त्यसको लागतको क्षतिपूर्ति दिलाउने गैरकानुनी कागजात तयार गरी यस्तो गैरकानुनी क्रियाकलापमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याई वैदेशिक रोजगार न्यायाधिकरणबाट सजाय दिलाउने व्यवस्था गरिएको छ। यसै गरी कामदारको श्रम स्वीकृति स्वरूप राहदानीमा टाँस गरिने पासपोर्टमा काम कम्पनी र पठाउने कम्पनीको विवरण उल्लेख गरी नयाँ श्रम स्टिकर पनि लागू गरिएको छ। यो स्टिकर नभइकन नेपालबाट कामका लागि बाहिर जान पाइँदैन। भट्टराईले भने कामदारले पनि पासपोर्टमै सबै कुरा भए नभएको हेर्न जरुरी छ। हजुर श्रोताहरू, एडविन प्रधानको आवाजमा जिन्दगी त खेलाउनै भयो भर्खरै मैले तपाईँहरूको लागि प्रस्तुत गरेँ यो गीत। र श्रोताहरू, यतिखेर दस स्टुडियोको घडीमा 10:24 गएको छ, लगभग मसँग 6 मिनट बाँकी छ। जाँदा जाँदै तपाईँहरूलाई म आगामी हप्ताको वेदर फोरकास्ट बताउँदैछु, मौसमी हाल खबर तपाईँहरूका लागि। मन्डे अथवा दुई जुलाईका दिन पानी पर्ने सम्भावना र टेम्परेचर रहनेछ 7 डिग्री मिनिमम र 14 डिग्री म्याक्सिमम्। त्यसै गरी 3 जुलाई मङ्गलबारका दिन पानी पर्ने प्रबल सम्भावना र मिनिमम टेम्परेचर रहनेछ 7 डिग्री र म्याक्सिमम 14 डिग्री। त्यसै गरी बुधबार अर्थात् 4 जुलाई मोस्टली सनी भनेर भनेको छ, अर्थात् एकदमै सनी दिन रहनेछ श्रोताहरू, र मिनिमम 6 डिग्री र म्याक्सिमम 15 डिग्री रहनेछ त्यो दिन टेम्परेचर, वेनसडे 4 जुलाईको दिन। र त्यसै गरी थर्सडे पनि यसै गरी पूर्णतया घाम लाग्ने बताइएको छ श्रोताहरू। बिहिबारका दिन 5 जुलाईको दिन 5 डिग्री मिनिमम रहनेछ भने 14 डिग्री सेन्टिग्रेड म्याक्सिमम रहनेछ टेम्परेचर। यसै गरी फ्राइडे शुक्रबार 6 जुलाई पूर्णतया घाम लाग्ने र 4 डिग्री मिनिमम र 14 डिग्री म्याक्सिमम टेम्परेचर रहने बताइएको छ। यसै गरी जुलाई 7 तारिक स्याटरडे शनिबारका दिन पनि पूर्णतया घाम लाग्ने र 5 डिग्री मिनिमम र 14 डिग्री म्याक्सिमम रहनेछ। त्यसै गरी आइतबार 8 जुलाईका दिन मोस्टली सनी भनेर भनेको छ, अर्थात् फेरि पनि घाम लाग्ने नै छ श्रोताहरू। 5 डिग्री मिनिमम र 15 डिग्री म्याक्सिमम टेम्परेचर रहनेछ शनिबार 8 जुलाईका दिन। हजुर श्रोताहरू, भर्खरै मैले तपाईँलाई आगामी साता 7 दिनको वेदर रिपोर्ट मौसमी जानकारी यहाँहरूका लागि गराएँ। यो साताभन्दा गए साताभन्दा आगामी साता अलिकति केही राहत मिल्ने देखिएको छ वेदर फोरकास्ट अनुसार, वेदर यो मौसमी जानकारी अनुसार। किन भन्दाखेरि 3-4-5 दिन लगातार घाम लाग्ने अनुमान गरिएको छ। र श्रोताहरू, म कार्यक्रमको अन्त्यतिर आइसकेको छु, आजको कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने समय भइसकेको छ, मसँग लगभग 4 मिनट मात्रै बाँकी छ अब श्रोताहरू। यसै तर केही छैन श्रोताहरू, आगामी आइतबार फेरि म यहाँहरू समक्ष उपस्थित भइ नै हाल्नेछु हजुर यहाँहरूकै प्यारो कार्यक्रम भोइस अफ साङ्ग्रेला लिएर। हरेक आइतबार झैँ म अर्को आइतबार पनि यहाँहरू समक्ष आउनेछु 9:30। तबसम्मका लागि म आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु। किप लिसनिङ रेडियो एडलेड 101.5 मेगाहर्ज, द अपकमिङ प्रोग्राम इज रेडियो नोट्स। र अहिलेलाई भने म बिदा हुन चाहन्छु यहाँहरूसँग। हजुर श्रोताहरू, यहाँहरूको साता आगामी साता रमाइलो बितोस्, सुखमय रहोस्। र जाँदा जाँदै तपाईँहरूलाई म नयाँ एउटा चलचित्र मायाज बार भन्ने चलचित्रको गीत छोडेर जाँदैछु। थ्याङ्क यू फर लिसनिङ भोइस अफ साङ्गिला, गुड नाइट।
आगोमै सेकाउने आगोले पोलेको घाउ, आगोमै सिकाउने मायाले पोलेको घाउ, मायालाई देखाउने। हेर है हेरानी